बिस्मिल्लाह रहमान रहीम, दुरूद व सलाम हो मोहम्मद और आले मोहम्मद पर। नाज़रीन अस्सलाम वालेकुम, नसीम ज़िंदगी लेकर आपकी खिदमत में हाज़िर हैं।
जी नाज़रीन, मेरा भी सलाम कबूल कीजिए और मैं उम्मीद करती हूँ मेरे प्यारे अजीज़ नाज़रीन बिल्कुल खैर खैरियत से होंगे इंशाल्लाह। अल्लाह ताला के पाक और बाबरकत नाम के साथ अपनी प्यारी सी सुबह का आगाज़ भी कर चुके होंगे।
और
जी
हम लोग एक सेहत से मालामाल हफ्ता लेकर आए हैं अपने नाज़रीन के लिए। इंशाल्लाह बहुत ज़बरदस्त मालूमात आपकी खिदमत में पेश करेंगे इस हफ़्ते के दौरान। बहरहाल दो तीन दिन और रह गए, लेकिन ज़्यादा से ज़्यादा इस्तेफादा करने की ज़रूरत है।
बिल्कुल
तो हम मौजू बस हफ़्ते का आपको बता दें और फिर चलते हैं प्रोग्राम के पहले हिस्से की तरफ।
हाँ।
मौजू हम लोग का हफ़्ते का हम लोगों का मौजू है जान है तो जहान है,
बिल्कुल
यानी अगर सेहतमंद रहें तो हर चीज़ आपको हासिल हो सकती है, मुहैया
बिल्कुल
हो सकती है, आपके लिए हासिल कर सकते हैं आप लोग।
बिल्कुल हसन भाई, अगर आप जिस्मानी तौर पर जहनी तौर पर सेहतमंद रहेंगे तो आप अपनी मंजिल तक जो है वो आराम से पहुंच सकते
बेशक
हैं और कोई बीच में ये बोल सकते हैं कोई रुकावट नहीं होगी। आप जिस्मानी तौर पर तंदुरुस्त हैं तो आपके अंदर फुर्ती होगी और फिर आप बहुत सारे काम जो है इंशाल्लाह कामयाबी से अंजाम दे सकते हैं।
बिल्कुल ऐसे ही है। और अभी हम लोग चलेंगे साथ में एक हदीस देखेंगे, एक फरमान देखेंगे और अपने प्रोग्राम को, अपने जहनों को और अपनी जिंदगी को मुतवर्रिक बनाएंगे।
अमीरुल मोमिनीन हजरत अली इब्ने अबी तालिब अलैहिस्सलाम का इरशाद गिरामी है, मैं तुम सबको नमाज की और उसकी पाबंदी की वसीयत करता हूँ, इसलिए कि नमाज बेहतरीन अमल और तुम्हारे दीन का सुतून है।
जी नाज़रीन, आप लोगों के मैसेजेस मैं देख रहा था इस वक्त और बहुत बहुत शुक्रिया आप लोगों ने मेरा प्रोग्राम ख़त्म होने के बाद भी हम लोगों के लिए मैसेजेस भेजी हैं। एक तो मैं बताता चलूं यहाँ पर कि जनाब यूनस रहमान ने करगिल से हम लोगों के लिए मैसेज भेजी है, बहुत ही मोहब्बत से भरी हुई, मोहब्बत से मालामाल मैसेज थी। बहुत बहुत शुक्रिया, हमारा प्रोग्राम आप देखते रहिएगा, इंशाल्लाह कि हमेशा आपको पसंद आता रहे और हम लोगों को गाइड करिएगा, हम लोगों को बताइएगा कि हम लोग किस सिम्त जाएं और किस तरह से आपके लिए प्रोग्राम पेश करें कि आप लोगों को मालूमात भी हासिल हो और साथ साथ बोर भी ना हो। ये दोनों चीज़ें साथ में अगर ना हो ना बहुत मुश्किल हो जाती है, बिल्कुल ऐसा लगता है कि कोई तारीख का कोई मसला आपके सामने पेश किया जा रहा है, अगर बोरिंग।
जी हाँ, लेकिन हसन भाई एक बात हम बताना भूल गए कि हमारे नाज़रीन अगर हमें ये सब चीज़ें बताना चाहते हैं तो हमसे किस तरह रब्ता करेंगे। जी हाँ,
रब्ते के रास्ते जो हैं इंशाल्लाह अभी हमारे साथी भी नंबर्स देंगे,
बिल्कुल
नीचे आएंगे थोड़ी देर में नंबर्स, और व्हाट्सएप और वाइबर पे आप हमें मैसेज कर सकते हैं, नंबर फ़ोन नंबर उसका होगा। आप हमें स्टूडियो में भी फ़ोन कर सकते हैं और दो रास्ते और बताएंगे हमारे।
जी हाँ, दो रास्ते बताने, ठीक है।
एक तो ये है हमारा खसूसी रास्ता,
एक तो ये है नाज़रीन की facebook.com/actmorningshow हमारे फेसबुक के सफ़े का एड्रेस है। आप हमारे माहिरीन से सवाल पूछना चाहें, हमारे हफ्ते के मौजू के बारे में अपनी कोई खास राय देना चाहें तो हमें ज़रूर बताइए, हमें बहुत खुशी होगी। एक रास्ता और, जो हसन भाई हमेशा कहते हैं, आप खुद यहाँ तशरीफ़ ले आए।
तो इसमें जो है ये है कि हम लोग बहरहाल चाय पानी का इंतज़ाम थोड़ा बहुत तो कर ही लेंगे और आपको हम बताते चलें कि व्हाट्सएप वाइबर बेहतरीन रास्ता हम लोगों से रابطے में रहने का, और इस तरह से फेसबुक पे जैसा कि हमारे बहन ने कहा तो प्रोग्राम के दौरान, प्रोग्राम से पहले या प्रोग्राम के बाद आप लोग मैसेजेस भेज सकते हैं। अगर उस दिन भी बिलफर्ज हम लोग देख ना सकें आपके मैसेजेस तो यकीनन दूसरे दिन उसका जवाब हम लोग ज़रूर देंगे। जिन लोगों ने हम लोगों के लिए तस्वीर भेजी थी वो तस्वीरें हम लोगों के फेसबुक पेज पे अपलोड हो गई हैं,
तो
बहरहाल कश्मीर की जो सूरत हाल थी उसके हवाले से, तो जो लोग चाहें कि वो तस्वीर देखना तो वो लोग जाके हमारे फेसबुक पेज पर यानी facebook.com/SUT Morning Show पे देख सकते हैं।
बिल्कुल। अब हसन भाई वक्त अपने मोहतरम मेहमानों के बारे में बताने का। जी हाँ, इंशाल्लाह चंद ही लम्हात में हमारे साथ डॉक्टर ओवैस रजा साहब मौजूद होंगे और आज उनका मौजू रहेगा ट्रैफिक हादसात और इनसे बचाओ।
और हम गुफ्तगू करेंगे लंदन में मौजूद बहुत ही मशहूर मुसन्निफ और ख़ुद रेडियो एंकर रह चुके हैं जनाब सफदर अली हमेदानी से। तो आज का प्रोग्राम इंशाल्लाह बहुत ही दिलचस्प होगा, एक दो मालूमात हम आपको फराहम करेंगे जो बिजली से चलने वाली गाड़ियां होती हैं उनके हवाले से। तो पूरा प्रोग्राम ज़रूर देखिएगा हम लोगों का, कहीं जाइएगा मत, चलते हैं साथ में, वर्जिश करते हैं, अपनी सेहत बनाते हैं, जान बनाते हैं, फिर उसके बाद आपकी खिदमत में हाजिर होंगे।
با سلام به نام خدا. بسم اللہ الرحمن الرحیم. ناظرین ایک دفعہ پھر اپنے ورزش کے پروگرام کے ساتھ حاضر خدمت ہیں. آج ہم ایک اور پلاٹس کی ایکسرسائز کے ساتھ آپ کے سامنے حاضر ہیں. پہلے آپ کوشش کریں کہ جو اسٹیپس ہم انجام دے رہے ہیں ان کو اچھی طرح یاد کریں, ذہن نشین کر لیں, اس کے بعد اس کو انجام دیں. سب سے پہلے اپنے پیروں کو جو ہے وہ کھولیں گے جس طرح میں نے کھول کے رکھا ہے. گردن ہماری صاف ہونی چاہیے, دونوں ہاتھ ہمارے صاف, سینہ باہر, کمر ہماری بالکل اسٹریٹ. دیکھیں میں اس کپڑے کو آگے کھینچ کے میں آپ کو دکھاتا ہوں کہ کمر بالکل سیدھی ہے اور پیٹ ہمارا اندر کی طرف ہے. سیدھے کھڑے ہوں گے, دونوں پیروں کے بیچ میں فاصلہ ہونا چاہیے. سیدھے پیر کو ہم جو ہے وہ آگے کی طرف لے کے آئیں گے, گھٹنا موڑ کے پنجے کے بل پہ ہم کھڑے ہوں گے اور اس کے بعد جو ہے وہ بالکل دوسرا جو الٹا پیر ہے وہ بالکل سیدھا ہے. اور یہ دیکھیں آپ اس کو جو ہے وہ بالکل آپ گھٹنے کو نہ موڑیں کہ یہ جو ہے وہ بالکل گھٹنا مڑ جائے. یہاں پہ دقت کریں, پنجے پہ کھڑا ہوں, سانس لیں گے, سانس لیں گے, پیٹ کو اندر کریں گے اور سانس کو چھوڑیں گے. ایک دفعہ اور سانس لیتے وقت ہم اپنے پیر کو اوپر کی طرف لے کے جائیں گے. اب میں اپنے دوست حامد ورزش کرے گا اس میں آپ کو دکھاتا ہوں. پیر کو اوپر لے کے آئے گا ساتھ کے ساتھ, سانس کے ساتھ پیر کو بالکل اسٹریٹ رکھا ہوا ہے اس نے. رضا ان لوگوں کے لیے یہ ورزش انجام دے رہا ہے جن کو کمر کا پرابلم ہے یا کسی اور طرح کا پرابلم ہے. ایک دفعہ اور دیکھیں, پنجے پہ میں کھڑا ہوں, گھٹنا موڑا ہوا ہے, دوسرا پیر سیدھا ہے, سانس لوں گا, سانس چھوڑنے کے ساتھ ساتھ میں پیر کو زمین پہ رکھوں گا, سانس لوں گا تو پیر کو اوپر اٹھاؤں گا اور جب میں نے سانس چھوڑی ہے تو پیر کو زمین پہ رکھا ہے. سانس لیں اور اب میں پیر کے ساتھ ساتھ اپنے ہاتھوں کو بھی اوپر لے کے جا رہا ہوں اور ہاتھوں کو سانس چھوڑنے کے ساتھ پیر اور ہاتھوں کو نیچے لے کے آؤں گا. دیکھیں سانس لیا میں نے, سانس لوں گا اور سانس چھوڑوں گا, پیر کو رکھیں گے. اب دوسرے پیر سے جو ہے وہ ہم الٹے پیر سے اس ورزش کو انجام دیں گے. دوبارہ میں یہ دکھاتا ہوں کہ یہ جب پیر اوپر آئے گا تو یہ جو ہے وہ ہماری کمر کے لیول پہ ہمارا پیر ہونا چاہیے. اس چیز کا آپ ہمیشہ خیال رکھیں, اس پیر کو اور ہمارے جو ہے وہ ران کو کمر سے اوپر نہیں جانا چاہیے. دیکھیں دونوں ہاتھ سامنے کی طرف, سانس لیں گے, پیٹ کو اندر لے کے جائیں گے اور سانس لیں گے, سانس کو چھوڑیں گے, سانس چھوڑنے کے ساتھ ساتھ جو ہے وہ اپنے پیر کو اوپر لے کے جائیں گے, پھر پیر کو زمین پہ رکھیں گے, دوبارہ سانس لیں گے, سانس کو چھوڑیں گے, پیر کو اوپر لے کے جائیں گے, سانس لیں گے اور اب ہاتھوں کو بھی اوپر لے کے جائیں گے. دیکھیں ہاتھوں کو اوپر لے کے گیا میں اور اس کو دوبارہ میں نے نیچے چھوڑا, دوبارہ اوپر لے کے جا رہا ہوں اور دوبارہ پیر کو جو ہے وہ زمین پہ رکھوں گا. اب میں سائڈ سے اس ورزش کو کر کے آپ کو دکھاتا ہوں. دیکھیں دونوں ہاتھ میرے اسٹریٹ ہیں اور پیر میرا مڑا ہوا, کمر آپ کی نہیں مڑنی چاہیے, نہ پیٹ آپ کا باہر کی طرف نکلنا چاہیے. اس کا آپ بالکل خیال رکھیں, ہاتھ بالکل آپ کے سامنے کی طرف ہونے چاہیے اور یہ آپ کے کندھے سے اوپر نہ ہو. دوبارہ دیکھتے ہیں, سیدھے ہاتھ اور سیدھے پیر اور سیدھے ہاتھ کے ساتھ سانس لوں گا, ہاتھ اور پیر دونوں ایک ساتھ اوپر, ہاتھ اور پیر ایک ساتھ نیچے, دوبارہ سانس لوں گا, اب الٹے پیر کے ساتھ سانس لوں گا. پیر اور پیٹ ہمیشہ اندر کی طرف ہونا چاہیے آپ کا پیٹ, ران ہمیشہ لیول میں ہو کمر کے. اوپر لے کے جاؤں گا, نیچے رکھوں گا, دوبارہ اپنے جسم کو نارمل کریں. اس ورزش کو آپ جو ہے وہ ہر پیر کے ساتھ 8 یا 10 دفعہ انجام دیں. اگر کمر کا پرابلم ہے تو آپ دیوار کا سہارا لیں, اگر مشکل نہیں ہے تو کوشش کریں کہ یہ پیر اور ران آپ کا کمر سے اوپر نہیں آئے. کمر آپ کی صاف ہونی چاہیے, سینہ نکلا ہوا, پیٹ اندر کی طرف, دونوں ہاتھ اسٹریٹ, کندھے سے اوپر نہیں جانا چاہیے. امید کرتا ہوں کہ آپ اس ورزش کو اچھی طرح انجام دیں گے تاکہ آپ کا بدن مزید اچھا ہو سکے. اگلے روز تک کے لیے خدا حافظ.
جی ناظرین آپ لوگ دیکھ رہے ہیں پروگرام نسیم زندگی. انشاءاللہ ایک صحت سے مالا مال پروگرام اس ہفتے کے دوران آپ کی خدمت میں پیش کریں گے. ویسے اگلے ہفتوں میں اس سلسلے کی مختلف ٹپس بھی ہم لوگ دیتے ہیں جو ڈاکٹر صاحبان ہیں جن کو ہم لوگ بلاتے ہیں یہاں پر वो लोग भी आप ही के सेहत के लिए यहाँ पे हम लोग बुलाते हैं, और आप लोगों का बहुत ज़बरदस्त इस्तकबाल रहा है, बहुत ज़बरदस्त आपका शुक्रिया हम कोशिश करते हैं अदा करने की
जी।
तो रुबा बहन अभी वक्त हुआ है हम लोग चलते हैं लंदन,
सही ठीक है।
तो वहाँ पे सफदर अली हमदानी साहब मौजूद हैं, जैसा कि आपकी खिदमत में अर्ज़ किया नाज़रीन, मुसन्निफ़ हैं और इसके अलावा ख़ुद रेडियो एंकर भी रह चुके हैं, यानी माशरे के मुख्तलिफ तबकों के साथ उनका बहुत ही गहरा रिश्ता है। आपकी खिदमत में सलाम अर्ज करता हूँ हमदानी साहब।
अजीज़ नमन सलाम पहुँचे आप तक, सुबह बखैर, और सहर टीवी के नाज़रीन को मेरी तरफ से आदाब।
बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया, बहुत बहुत शुक्रिया कि सुबह के इस वक्त मेरे ख्याल में 3:30 वहाँ पे बज रहे हैं और आपने टाइम दिया।
जी हमारे यहाँ इस वक्त 4:15 होने वाले हैं, सुबह काजिब खत्म हो रही है और सुबह सादिक का आगाज है।
अच्छा, तो बहरहाल बहुत बहुत शुक्रिया कि आपने इस मौके पर हम लोगों का साथ दिया। हमदानी साहब, जो हफ्ते का मौजू हम लोगों का चल रहा है वो सेहत के हवाले से, उसके मुख्तलिफ पहलुओं पे अब तक हम लोग बात कर चुके हैं कि यानी जिस्मानी लिहाज से क्यों ज़रूरत है और हम लोगों को फिक्री लिहाज से क्यों ज़रूरत है इसकी। एक चीज़ जो हम पूछना हम चाह रहे हैं आपसे वो ये है कि हम लोगों के मुआशरे को यानी उसकी क्या जिम्मेदारी है कि हम लोग सेहतमंद रहें। एक इंसान, आम इंसान अपने मुआशरे से किस हद तक मुतासर हो सकता है अपने हिफ्ज़ान सेहत के मामले में?
देखिए, ये जैसे आपके अक्सर मौजूदात बहुत वसी तनाजुर में होते हैं
जी।
और मेरा ख्याल है मुझ जैसे तालिबे इल्म के लिए बड़ा मुश्किल होता है कि दरिया में कूजे को, बल्कि समंदर में कूजे को बंद कर सके। ये मौजू भी ऐसा है कि यानी जिंदगी का पूरा अहाता भी शायद कम पड़ जाता है ऐसे मौजूदात के लिए। सेहत इंसान की शायद अल्लाह की नेमतों में से सबसे बड़ी नेमत है, और हम अमूमी तौर पर, ख़ास तौर पर बड़े सगीर के लोग जो हैं, हम इस बात के आदि हो चुके हैं कि जब तक बीमारी हो नहीं जाती हम उसके इलाज की तरफ तवज्जो नहीं देते। आपकी बात का नहायत मुख्तसर जवाब ये है कि सादिक आले मोहम्मद हज़रत इमाम जाफर सादिक अलैहिस्सलाम ने भी ये फरमाया कि परवरदिगार ने कोई ऐसी बीमारी पैदा ही नहीं की जिसका इलाज पैदा ना किया हो। हम दरअसल आगाह नहीं हैं अपने से, जैसे मौला अली ने फरमाया था ना कि अपनी शिनाख्त, अपने आप को जानना, अपने परवरदिगार को जानना है, तो हम खुद अपने आप से आगाह नहीं हैं। इसी तरह एक बहुत छोटी सी बात आपकी, देखिए मैं तबीब नहीं हूँ, डॉक्टर नहीं हूँ, हकीम नहीं हूँ, लेकिन मरीज़ बहुत से हवालों से हूँ। मरीज़ अपने मर्ज को सबसे ज़्यादा खुद जानता है, और दुनिया में अभी तक तमाम तर इजादात के बावजूद कोई ऐसा स्कैनर, कोई MRI ऐसा ईजाद नहीं हुआ कि वो मरीज़ के साथ लगा दिया जाए और डॉक्टर देख ले कि उसे बीमारी क्या है। डॉक्टर को हर हालत में इलाज जो है, तशखीस जो है, वो मरीज़ के बताने पर करनी पड़ती है। जैसा मरीज़ बताएगा डॉक्टर वैसी तशखीस करेगा और वैसा इलाज उसके लिए करेगा। अब आपका ये फरमाना कि अफराद इस ज़िम्न में क्या कर सकते हैं, तो अफराद सबसे बड़ी बात ये कर सकते हैं, वो जो एक कहावत है और कहावतों के पीछे या अकवाल के पीछे बरसों का बल्कि सदियों का तजुर्बा हुआ करता है कि परहेज इलाज से बेहतर है। ये है इसकी कलीद कि हम वो वक्त ही ना आने दें। जैसे मैं शुगर का मरीज हूँ तो मैं अक्सर ये सोचता हूँ कि अगर मैं शुगर होने से पहले अपनी डाइट को बैलेंस रखता, अपनी नींद को मुतवाजन रखता, अपनी सेहत के बारे में सोचता, पैदल चलता या जिम जैसे अब बड़ी बाकायदगी से जाता हूँ पहले जा रहा होता, तो मुझे ये बीमारी ही ना होती। देखिए बहुत मशहूर किस्सा है, बहुत जल्दी से चंद सेकंड में आपकी खिदमत में अर्ज करूँ कि इमाम जाफर सादिक अलैहिस्सलाम मंसूर के दरबार में पहुँचे तो एक तबीब हिंदी एक किताब तिब्बे हिंदी की किताब पढ़ रहा था, तो उसने पूछा इमाम से कि क्या आप इससे इस्तफादा चाहेंगे। इमाम ने कहा नहीं, हमारे पास इससे बड़ा इल्म है जो परवरदिगार ने हमें हमारी जद के ज़रिए से भेजा है। तो उसने कहा वो क्या इल्म है, तो मौला ने फरमाया कि शिकम पर बीमारी का गहरा असर होता है और परहेज़ हर बीमारी का इलाज है। फिर मौला ने ये फरमाया कि जो कुछ तुम्हारे पास है हमारे पास इसलिए बेहतर है कि हम गर्मी का सर्दी से, सर्दी का गर्मी से, रतूबत का खुश्की से और खुश्की का रतूबत से इलाज करते हैं। कभी आप ये देखिए کہ دراصل ہم نے مسلکوں میں پڑھ کر اتنے بڑے بڑے علم کے میناروں سے چشم پوشی کر لی ہوئی ہے. امام صادق علیہ السلام کی ایک بہت مختصر سی کتاب بازاروں میں خاص طور پر میسر ہے, طب صادق کے عنوان سے. میں چاہتا ہوں کہ آپ کے ناظرین تک ایک طالب علم کے طور پر یہ بات پہنچاؤں کہ آپ اپنے اپنے ملک میں, ہندوستان میں, پاکستان میں, گلف کے علاقوں میں جہاں ہیں, یہ بہت سستی سی چھوٹی سی کتاب ہے, اسے پڑھیے تو جو سوال آپ نے کیا ہے آپ کو اس کا جواب اس چھوٹی سی کتاب میں سے مل جائے گا. اچھا اب جلدی سے یہ بتا دوں, دیکھیے بیماری کوئی ایک قسم کی نہیں ہوتی, موسمی بیماریاں الگ ہیں, موروثی بیماریاں الگ ہیں, متعدی بیماریاں الگ ہیں, بچوں کی بیماریاں الگ ہیں, موسم گرما کی بیماریاں الگ ہیں, موسم سرما کی بیماریاں الگ ہیں, تو ظاہر ہے ان سب کا علاج بھی ایک جیسا نہیں ہوگا. اور بہترین چیز یہ ہے کہ ان سے بچاؤ کی تدبیر اختیار کی جائے. جیسے میں نے پہلے عرض کیا کہ بیماری وارد ہو جانے کا انتظار نہ کیا جائے, بیماری کو بچایا جائے. ایک بات چھوٹی سی آپ کی خدمت میں عرض کروں اور شاید جو تھوڑا بہت مطالعہ میں کرتا ہوں وہ اپنے ناظرین تک آپ کے ذریعے پہنچاتا ہوں. دیکھیے بخار اور نزلہ یہ بیماری نہیں ہے, یہ علامت ہے کہ اب کوئی بیماری ہونے والی ہے. ہم ان دونوں چیزوں کو بہت آسانی سے لیتے ہیں اور پھر ہمارے ممالک میں خود تشخیصی کا اور خود دوائی لینے کا ایک بہت بڑا عجیب سا رواج ہے جو بہت خطرناک ہے, اور جن ممالک میں ہم رہتے ہیں یہاں تو یہ جرم سمجھا جاتا ہے. تو اس لیے افراد کی جتنی ذمہ داری زندگی کے دوسرے شعبوں میں ہے, اسی طرح اپنی حیات کے لیے بھی. کیونکہ ایک بات اور بھی ذہن میں رکھنی چاہیے کہ حیات پروردگار عالم کی امانت ہے ہمارے پاس, اور اس طرح سے اگر ہم اس امانت میں خیانت کرتے ہیں تو خیانت یہ ہے کہ ہم اس اللہ کی دی ہوئی حیات کو محفوظ رکھنے کے لیے اپنے حصے کا کردار ادا نہیں کر رہے ہیں. میں سمجھتا ہوں اب جیسے یہ موسم گرما آنے والا ہے, تو موسم گرما میں اگر ہم پہلے سے احتیاط کریں, سن سٹروک سب سے بڑا ظالم چیز ہے جو اب یہ اپریل کے بعد مئی جون جولائی میں ملکوں میں شروع ہو جائے گا, تو سب سے آسان کام یہ ہے کہ اپنے آپ کو لو سے محفوظ رکھیں. لو سے محفوظ رکھنے کے لیے یہ ہے کہ گرمی میں باہر نکلیں چھاتا لے لیں, اگر چھاتا میسر نہیں ہے تو سر پہ رومال رکھ لیجیے. چھوٹی چھوٹی سی بے انتہا اتنی چیزیں ہیں کہ جنہیں اگر افراد ایک فرض سمجھ کے کرتے رہیں تو ایک طرف جہاں اللہ کی دی ہوئی حیات کو ایک نعمت سمجھ کر گزاریں گے, وہاں دوسری طرف وہ اپنے حصے کا فرض بھی ایک فرض کے طور پر ادا کرتے رہیں گے.
بہت بہت شکریہ, بہت بہت شکریہ جناب صفدر علی حمیدانی صاحب. بہرحال آپ نے وقت نکالا ہمارے پروگرام کے لیے, اس کے لیے بھی شکریہ ادا کرتا ہوں, اور ان معلومات کے لیے, زبردست معلومات کے لیے کہ جو آپ نے ہمارے ناظرین کے لیے پیش کی, بہت بہت شکریہ. اور رباب بہن ابھی ہم لوگ چلیں ساتھ میں بریک لیں,
بالکل
چلتے ہیں بریک لیتے ہیں. ہمارے دوسرے مہمان انشاءاللہ اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے, جناب ڈاکٹر اویس رضا.
ناظرین, کیش میں جو ایکویریم بنایا گیا ہے, جو مچھلی گھر ہے, وہ کافی بڑا ہے, 50,000 لیٹر پانی پر مشتمل ہے, اور اس میں خلیج فارس کے علاوہ دنیا کے دوسرے مقامات کے آبی جانوروں کو لا کر رکھا گیا ہے, جن میں انواع و اقسام کی مچھلیاں, سانپ, کچھوے اور اسی طرح کے دوسرے آبی جانور ہیں, جہاں پر جا کر آپ کا وقت واقع بہت اچھا گزرے گا. مجھے پورا یقین ہے کہ آپ اس ایکویریم کو دیکھیں گے تو اسے کبھی بھول نہیں پائیں گے, لیکن اس کے لیے آپ کو ایران آنا ہوگا. اور ناظرین ان سب سے الگ زمین کے اندر ایک دنیا ہے جس کا نام ہے کاریز. یہ تقریباً 2000 سال پرانا نظام ہے جس کے تحت زیر زمین نہریں بنا کر پینے کے پانی کی ترسیل کا انتظام کیا گیا تھا. آپ ذرا تصور کیجئے کہ 2000 سال پہلے بھی لوگ یہاں عمدہ زندگی بسر کرنے کے لیے سہولتیں ایجاد کر لیا کرتے تھے. کاریز ایک مکمل شہر ہے, آرام دہ بھی اور حیرت انگیز بھی. اس کے بہت سے پہلو ابھی بھی اچھوتے ہیں. آپ آ کر دیکھیے کہ آپ کو کیا کیا نیا نظر آتا ہے. ناظرین خلیج فارس کے اس ایک خوبصورت ترین جزیرے یعنی جزیرے کیش کو مروارید ایران یا ایران کا موتی کہا جاتا ہے, اور بالکل ٹھیک ہی کہا جاتا ہے کیونکہ یہ علاقہ ایران کی موتی میں ایک نگینے کی طرح چمک رہا ہے. تو ناظرین آپ ضرور اس جزیرے کی سیر کیجیے اور یہاں سے کچھ تحفے تحائف خرید کر اپنے دوستوں اور رشتے داروں کے لیے واپس اپنے وطن لے کر جائیے, اور مجھے یقین ہے کہ آپ کا یہ سفر یادگار رہے گا.
ایران کے جنوب میں واقع یہ جزیرہ کیش اور بہت ہی خوبصورت ہے, خصوصاً جو لوگ شوقین ہیں سفید ریت کے تو وہاں پہ جا کے محظوظ ہو سکتے ہیں, اور بہرحال مختلف شاپنگ مالز اور جو باقی دنیا میں, لیکن جو وہاں کی قدرتی خوبصورتی ہے اس کا کیا کہنا. چلتے ہیں اپنے رباب بہن کے پاس, اور ڈاکٹر اویس رضا تشریف لا چکے ہیں, گفتگو کا سلسلہ ان سے شروع کرتے ہیں.
بہت شکریہ حسن بھائی آپ کا. جی ہاں ناظرین, ہم آپ کو بتا چکے ہیں کہ ڈاکٹر اویس کا جو ہے آج موضوع رہے گا ٹریفک حادثات اور ان سے بچاؤ, تو ہم فوراً چلیں گے ڈاکٹر صاحب کی طرف. سلام عرض کرتی ہوں ڈاکٹر صاحب آپ کی خدمت میں. کیسے آپ؟ ٹھیک ہے,
خیریت سے؟ آپ لوگ کیسے ہیں؟
اللہ کا شکر ہے. ڈاکٹر صاحب بہت شکریہ آپ نے وقت نکالا, اور ایک اہم موضوع جس کا آج کل میں بولتی ہوں رجحان بہت بڑھ گیا ہے ٹریفک حادثات کے بارے میں, یہاں سے شروع کرتے ہیں. ٹریفک حادثات کا جو ہے اثر کس طرح پڑ رہا ہے؟
اگر ہم اس پہ عالمی نظر ڈالیں تو تقریباً ہر سال 12 سے 12.5 لاکھ تک اموات اس میں ہو رہی ہیں. صرف ان اموات کی فگر سے ہم یہ اندازہ لگا سکتے ہیں کہ اس سے کس حد تک زیادہ ٹریفک حادثات رونما ہوتے ہیں. اور ان میں بھی یہ دیکھا گیا ہے کہ جو چھوٹی نوعیت کے ٹریفک حادثات ہوتے ہیں وہ تو رپورٹ ہی نہیں ہوتے, نہ پولیس میں رپورٹ ہوتے ہیں نہ ہسپتالوں میں رپورٹ ہوتے ہیں. تو اگر ہم یہ سوال آپ مجھ سے کریں کہ ٹریفک حادثات ہر سال کتنے ہوتے ہیں, تو اس کا جواب شاید کوئی بھی نہ دے سکے. صرف اموات پہ اگر ہم نظر ڈالیں تو تقریباً 12 سے 12.5 لاکھ تک ہر سال اموات ہو رہی ہے, رونما ہو رہی ہیں. اس میں جو سب سے یہ دیکھا گیا ہے کہ جو جوان لوگ ہیں, تقریباً نوجوان جو ہیں 15 سے 40 سال تک کے جو افراد ہیں, اس میں سب سے زیادہ متاثر ہوتے ہیں.
اچھا,
مرد اور عورت دونوں.
صحیح. تو ڈاکٹر صاحب 15 سال تک تو وہ ڈرائیونگ لائسنس دیا بھی نہیں جاتا, تو یہ غیر قانونی طور پر جو ہے میرے خیال سے
نہیں, یہ جو اس میں جو افراد حادثات ہوتے ہیں وہ ساتھ بیٹھے ہوئے ہوں یا روڈ پہ جو چل رہے ہوں یا جو گاڑی کے پیچھے سیٹ پہ بیٹھے ہوتے ہیں, یہ سب ان کا ملا کے اس میں سے دیکھا گیا کہ سب سے زیادہ کن عمر کے افراد کے حادثات میں رونما ہوتے ہیں.
ٹھیک ہے, وجوہات کیا ہیں یہ ٹریفک حادثات کی؟ اب تو ریڈ لائٹ ہے، سگنلز ہیں، اتنے سارے لائک فیسلٹیز ہیں، لیکن پھر بھی اتنے ٹریفک حادثات جو رونما ہو رہے ہیں، کیا وجہ ہے اس کی؟
ان میں ہم اگر ہم وجوہات پہ نظر ڈالیں تو ہم اس کو دو کیٹیگریز میں ہم دے سکتے ہیں. ایک تو یہ کہ جو بہت بڑی وجوہات ہوتی ہیں جو کہ عام طور پہ ہمیں روڈ ٹریفک حادثات میں نظر آ جاتی ہیں. سب سے بڑی وجہ اس میں رفتار ہے، گاڑی کی رفتار ہے. دوسری اس میں سیٹ بیلٹ کا نہ استعمال کرنا ہے، ہیلمٹ کا استعمال نہ کرنا ہے. اور ایک اور وجوہ جو ہمارے اسلامی ملک میں بہت کم نظر آتی ہے بلکہ دنیا بھر میں بہت زیادہ بڑی وجوہات ہیں، وہ یہ ہے کہ شراب نوشی کرتے ہوئے ڈرائیونگ کرنا.
بالکل ٹھیک.
تو یہ کچھ بڑی وجوہات ہیں جن کی وجہ سے حادثات بہت زیادہ ہو رہے ہیں. اس میں ایک اور ان بڑی وجوہات میں جو ایک اور چیز نمایاں ہے، بچوں کا، چھوٹے بچوں کا، 2 سے 3 سال یا اس سے چھوٹے بچوں کی جو ایک سیٹ ہوتی ہے، خاص سیٹ ہوتی ہے، اس کا استعمال، جی بیبی سیٹ جیسے کہتے ہیں، اس کا استعمال نہ کرنا ہے. تو یہ 5 وجوہات ہیں جس کی وجہ سے ٹریفک حادثات ہوتے ہیں. جو کم وجوہات بنتی ہیں ان میں جیسے موبائل کا استعمال کرنا یا پھر سڑک کا صحیح طریقے سے نہ ہوا، ٹوٹی ہوئی سڑک ہے، پتلی سڑک ہے اور بہت چوڑی سڑک ہے تو جس پہ بہت ساری گاڑیاں ایک ساتھ چل رہی ہیں، تو یہ کچھ کم وجوہات ہیں. البتہ اس پہ بھی حکومت کو اور خود جب ٹریفک پہ روڈ پہ چلتے ہوئے حضرات ہیں، گاڑی چلاتے ہوئے حضرات ہیں، ان کو اس پہ دھیان رکھنا چاہیے.
بالکل دھیان رکھنا چاہیے. ڈاکٹر صاحب، ہم نے بیچ میں بات کی اپنی گفتگو کے بیچ میں کہ ہیلمٹ کا استعمال، تو ہم یہاں چلتے ہیں کیونکہ اکثر ہمارے نوجوان، میں نے دیکھا ہے کہ بائک کی جو سواری جب وہ کرتے ہیں تو ہیلمٹ تو بالکل پہنتے ہی نہیں ہیں، اور بعض ممالک میں تو یہ بھی قانون ہے کہ پیچھے والے جو سیٹ پہ جو بیٹھتا ہے اسے بھی ہیلمٹ پہننا چاہیے. تو ہیلمٹ کی اہمیت کے بارے میں آپ ہمیں بتائیے.
جس طرح سے آپ نے، پہلے تو ہم قانون پہ بات کر لیں کہ اس میں تقریباً 90 ممالک ہیں جس میں یہ قانون لاگو ہوا ہے، ان کی یعنی جیسے بک آف رولس جیسے ہم کہتے ہیں، ان کے کوڈ آف کنڈکٹ میں لکھا ہوا ہے کہ سواری اور اس کے ساتھ بیٹھے ہوئے شخص پہ ہیلمٹ پہننا لازمی ہے.
اچھا،
یہ تو ایک لکھی ہوئی قانون ہے، جیسے پاکستان ہندوستان میں لکھے ہوئے قانون ہیں. اب کس نوعیت پہ اس پہ عمل ہوتا ہے؟ آپ دیکھیں کہ کچھ شہروں میں زیادہ ہوتا ہے، کچھ چھوٹے شہروں میں کم اس پہ عمل کیا جاتا ہے. پھر اس پہ یہ کہ عمل کے بعد اگر لوگ نہیں کہتے تو اس پہ کتنا فائن ہے. تو یہ سب کچھ چیزیں عناصر ہیں جو ہیلمٹ پہننے کو عوام کو ترجیح دیتی ہے.
بالکل ڈاکٹر صاحب، ایک بات یہاں پہ میں پوچھنا چاہوں گی، یہ تصویر دیکھ کے میرے ذہن میں بات آئی کہ اکثر یہ ہوتا ہے کہ بائک والے جو بندے بائک چلا رہے ہیں، موٹر بائک، انہیں نے خالی ہیلمٹ پہنا ہے، لیکن جو سائیکل کا جو استعمال کر رہے ہیں یا سائیکل چلا رہے ہیں وہ ہیلمٹ نہیں پہنتے، آیا ان پر بھی لاگو ہے یہ؟
بالکل، یہ جو رول ہوتا ہے یہ دونوں، موٹر سائیکل پہ ہے یا سائیکل پہ ہے، دونوں پہ ہے.
ٹھیک ہے.
تو لیکن کیونکہ صحیح طریقے سے عوام کو اس پہ کیا کہنا چاہیے،
معلومات
نہیں ہوتی، تو یہ سمجھتے ہیں کہ صرف موٹر بائک یا جیسے بائی سائیکل ہوتی ہے یا ویسپا ہے، وہ جو استعمال کر رہے ہیں انہیں کے لیے، جو ڈرائیو کر رہے ہیں اسی کے لیے.
بالکل،
جیسے آپ نے بتایا کہ کچھ ممالک میں یہ لازمی طور پہ ہے کہ جو پیچھے بیٹھتا ہوا شخص ہے، چاہے مرد ہو عورت ہو، اس کے لیے بھی ضروری ہے.
بالکل، بہت شکریہ ڈاکٹر اویس فوزی، آپ کے ساتھ گفتگو جاری رہے گی. ناظرین، اس موضوع کے سلسلے میں آپ کے پاس کوئی بھی سوال ہو ٹریفک حادثات اور ان سے بچاؤ، تو آپ ہمیں ضرور بتائیے. حسن بھائی واٹس ایپ اور وائبر پر آن لائن ہے، اور ہم لوٹیں گے حسن بھائی کی طرف، دیکھتے ہوئے ہمیں کہاں لے کر چلیں گے. جی حسن،
بہت بہت شکریہ. ابھی ایک میسج بھی ہمیں مل گئی ہے، ان شاء اللہ ابھی ہم پڑھیں گے، لیکن ابھی چلتے ہیں ساتھ میں ایک بریک لیتے ہیں، اس کے بعد آپ کی خدمات میں حاضر ہوں گے. آپ لوگ دیکھ رہے ہیں پروگرام نسیم زندگی. یہاں پر سکینہ صاحبہ نے ہم لوگوں کے لیے ہندوستان سے میسج بھیجی ہے، और उन्होंने कहा है कि अभी अभी तकमील हो गई कि हेलमेट पहनने से उनके गर्दन में दर्द होने लगता है और उसी की वजह से वो उसे नहीं पहनती। तो डॉक्टर साहब आप इसके बारे में क्या कहेंगे?
बिल्कुल, ये कुछ इस तरह से तकलीफात हो सकती हैं। मेरा मशवरा ये होगा कि उनको जो हेलमेट जो प्रोफेशनल बाइक्स के लिए होती है, इस्तेमाल की जाती है, ख़ास तौर पर उनके लिए हेलमेट बनती है, उसका इस्तेमाल लाजमी है। कम वज़न की होती है, उसमें ख़ास तौर पर अंदर स्पंज लगा हुआ होता है जो आपको उससे महफूज रखता है, और स्पंज में ख़ास तौर पर ऐसे सुराख हुए हुए होते हैं कि वो पसीने को जमने ना दें, खुश होता रहे। तो अगर तो प्रोफेशनल हेलमेट का इस्तेमाल किया जाए तो वो सबसे बेहतर है।
जी चलते हैं सीट बेल्ट्स की तरफ।
जी,
और जिस तरह अभी मैं ईरान में देखती हूँ, यहाँ तक कि जो गाड़ी के पीछे भी बैठे होते हैं उन्हें भी सीट बेल्ट बांधना चाहिए।
बिल्कुल,
मैं चाहूँगी सीट बेल्ट की अहमियत के बारे में आप हमें बताएं, किस तरह ये हमें बचा सकती है ट्रैफिक हादसा से।
अगर तो आप इसको देखें, पहले तो यही जैसा आपने बताया कि कुछ ममालिक में ये बिल्कुल रूल है कि पीछे बैठने वाले या जितने भी शख्स गाड़ी में बैठे हैं, आगे पीछे ड्राइव करने वाला या जो ड्राइव नहीं कर रहा, उन सब के लिए लाजमी है कि सीट बेल्ट पहने। कानून असली तौर पे यही कहता है हमें,
ठीक है।
लेकिन अगर इसमें दोबारा यही बात देखी जाए, जैसे मोटर बाइक के हवाले से है कि साइकिल वाले नहीं पहनते, जो मोटर बाइक में पीछे बैठते हैं वो नहीं पहनते हेलमेट, तो इसमें भी यही है कि कम मालूमात की वजह से लोगों को ये एक तासुर है कि जो ड्राइव कर रहा है सिर्फ उसी के लिए लाजमी है, क्योंकि उसके पास स्टेयरिंग है तो उससे बचाव के लिए सीट बेल्ट है। नहीं, लाजमी ये है कि गाड़ी में जो भी बैठे हैं हजरात, सबके लिए सीट बेल्ट लाजमी है। और सीट बेल्ट का रोल इस तरह से है कि वो आपका जो एक्सीडेंट की जो रफ्तार है वो उसको एक स्लो मोशन में लेके चली जाती है। अब जब एक्सीडेंट स्लो मोशन में हो रहा है तो आपके जिस्म को एक किस्म का वक्त मैसर हो जाता है कि वो अपनी रफ्तार को गाड़ी की रफ्तार से कम कर ले।
बिल्कुल,
क्योंकि जब गाड़ी में जितने भी शख्स बैठे हुए हैं, इसमें कुछ ये अब गहरी फिजिक्स चली जाएगी,
ठीक है।
लेकिन मैं कोशिश करूँगा कि मैं आपको नाज़रीन को समझा सकूँ अपनी कुछ कम मालूमात के ज़रिए, कि रफ्तार में जब आप गाड़ी में बैठे हैं तो गाड़ी की जो रफ्तार है, गाड़ी में जितनी भी चीज़ें मौजूद है, बस हमें भी मिला के हम सब की रफ़्तार उसी गाड़ी की तरह होती है। बस अगर 60 की स्पीड से गाड़ी चल रही है 60 किलोमीटर फी घंटे की, तो हमारी भी रफ़्तार वही है।
अच्छा,
बिल्कुल उसी 60 की रफ़्तार से। अब जब कोई गाड़ी से टकराता है, ये गाड़ी किसी चीज़ से टकरा जाती है, किसी भी सड़क पर कोई पोल है या दरख्त से टकरा गई, तो गाड़ी की तो रफ्तार कम हो गई है उसके टकराने से, लेकिन हमारी रफ्तार वही रही है।
ठीक है, बिल्कुल। तो हम उसी प्रेशर से
60 किलोमीटर फी घंटे की रफ्तार से अब हम गाड़ी से टकराएंगे। जो ड्राइवर है वो स्टीयरिंग से टकराएगा, जो पीछे बैठा वाला वो आगे वाली सीट से टकराएगा,
जो ड्राइवर के साथ वाला वो आगे
शीशे से टकराएगा या डैशबोर्ड से टकराएगा। तो सीट बेल्ट का ये रोल है, अगर तो सीट बेल्ट आपने पहना हुआ है मुनासिब तरीके से, तो ये आपकी इस रफ्तार को 60 किलोमीटर की जो गाड़ी की रफ्तार थी वो आपकी रफ्तार को कम करेगा, क्योंकि हमारे पास अपने आप को रोकने के लिए कोई ब्रेक नहीं है। अब कुछ लोग, मैंने नौजवान को देखा है कि वही समझते हैं कि हम सीट बेल्ट नहीं पहनेंगे, हम बहुत तेज़ हैं, हम फौरन हाथ रख देंगे। तो ये देखा गया है कि जब हम पुलिस लोगों से जो मालूम लेते हैं, जो एक्सीडेंट के फौरन बाद पहुँचते हैं, तो उन हजरात का ये तजिया रहा है कि जब वो देखते हैं तो सही है, आपने हाथ आगे बढ़ा के अपने आप को तो रोक लिया, मतलब आपने सीने को रोक लिया, अपने पेट को रोक लिया, अपने घुटने को रोक लिया डैशबोर्ड से, लेकिन जो आपकी कलाई की जो हड्डियाँ थी वो पूरी तरह से मुतासिर हुई।
इतना प्रेशर था, बिल्कुल सारा जोर यहाँ पर, बिल्कुल
ये जोर फिर आगे कंधे तक जा सकता है, सीने तक जा सकता है, तो नुकसान बहुत होंगे। लेकिन अगर हम सीट बेल्ट पहन ले तो ये सारा असर आहिस्ता आहिस्ते एक काइंड ऑफ स्लो मोशन में चला जाएगा,
हमारे एक तरह से ब्रेक का काम करेंगे।
बिल्कुल, ये हमारे अपना ब्रेक को काम करते हैं।
डॉक्टर साहब, आपकी ये तस्वीर भी यहाँ पर हमारे साथियों ने जो है लगाई है, क्या कहना चाहेंगे इस तस्वीर के बारे में?
हाँ, जैसे इस ये एक किस्म का ग्राफ बनाया गया है, ये एक किस्म का एक तरीके से ये प्रोजेक्ट किया जाता है कि जो हमारे पास अभी करंट जितनी मालूम है उसको हम देख सकते हैं कि मसलन साल 2020 तक हमारे पास अगर इसी रफ्तार से एक्सीडेंट होते रहे, हादसा होते रहे, तो हम कितनी ज़िंदगी खो देंगे।
सही, ठीक
सही है। अगर हम बहुत अच्छी तरीके से हादसा से रोक सकते हैं,
ठीक है,
तो इसमें ये बताया गया है कि इसमें हम तकरीबन 5 मिलियन
जाने बचा सकते हैं।
अगर हम मसलन अच्छे तरीके से सीट बेल्ट पहना हुआ हो, हेलमेट पहना हुआ हो, सड़क अच्छी बनी हुई हो, रफ्तार का ख्याल रखें, चाहे बच्चों को बचाने के लिए छोटी सीट का इस्तेमाल करें, तो हम तकरीबन 5 मिलियन अफराद की ज़िंदगी बचा सकते हैं। अब इसमें सिर्फ ज़िंदगी का बचाना नहीं है, बल्कि इसमें जो 5 मिलियन अफराद का जिनका हादसा होने वाला था उनका माशी नुकसान है वो बचाया, जो हस्पतालों में माशी अखराज होने थे वो उससे बचाया। तो इसमें बहुत सारे हमें फ़ायदे मैसर हो सकती हैं।
بہت شکریہ ڈاکٹر اویس رضا، گفتگو آپ کے ساتھ جاری رہے گی اور بہت ہی دلچسپ یہ موضوع ہے، اور میں چاہوں گی ہمارے ناظرین بھی اس موضوع میں ہمارا ساتھ دیں، آپ کے ذہن میں کوئی بھی سوال ہو ہمیں ضرور بتائیے گا۔ خیر ناظرین، یہاں ہم چلیں گے حسن بھائی کی طرف اور دیکھتے ہیں حسن بھائی آج آپ سب کے لیے کیا لے کر آئے ہیں۔
بہت بہت شکریہ، اور بہت اچھی معلومات فراہم ہو رہی تھیں اور یقیناً ہمارے ناظرین کے بھی کام بھی آ رہی ہوں گی اور آپ لوگ ان شاء اللہ اس پہ عمل بھی کریں گے۔ جو میں آپ کو بتانا چاہ رہا تھا وہ بھی تقریباً میرا گاڑی سے ہی جڑا ہوا ہے، وہ یہ ہے کہ ابھی ایک مشترکہ تحقیق ہوئی ہے ایم ایس یو یعنی مشیگن اسٹیٹ یونیورسٹی اور ساتھ ساتھ ہیونان یونیورسٹی جو چائنا میں واقع ہے، وہاں پہ بتایا گیا ہے کہ اگر بجلی سے یعنی بجلی پر چلنے والی گاڑیوں کا استعمال کیا جائے تو کس حد تک یہ گاڑیاں فائدہ مند ہو سکتی ہیں ہمارے ماحول کے لیے۔ اس میں یعنی جو چیز اعداد و شمار جو دیے گئے ہیں وہ بہت ہی یعنی دلچسپ ہیں، وہ یہ ہے کہ اگر سن 2012 میں جتنی گاڑیاں چل رہی تھیں بیجنگ میں، بیجنگ شہر میں جو چائنا کا یعنی بہت ہی بڑا شہر ہے، وہاں پر جو گاڑیاں چل رہی تھیں اگر ان کو بجلی سے یعنی وہ کر دیا جائے، بجلی سے چلنے لگے، تو ایک ڈگری ٹیمپریچر جو ہے وہ پورے چائنا میں کم ہو سکتا ہے۔ آپ حساب کریے، بہت زیادہ ہوتا ہے۔ اگر آپ ابھی آپ حساب لگائیں تو دنیا میں جو کہا جا رہا ہے گلوبل وارمنگ، کوئی 10-12 ڈگری نہیں بڑھا ہے ٹیمپریچر، بلکہ 2 ڈگری صرف ٹیمپریچر بڑھا ہے 50 سال پہلے کے بہ نسبت۔ تو 1 ڈگری ٹیمپریچر کم ہو جانا ایک بہت وسیع پیمانے پر کس حد تک مفید ثابت ہو سکتا ہے۔ اور جو چیز کہی گئی ہے وہ یہ ہے کہ عام حالات میں جو تصویر ہم نے آپ کو شروع میں ہی دکھائی وہ یہ ہے کہ جب گاڑیاں چل رہی ہوتی ہیں تو اوپر گرمی کا ایک بہت ہی لیئر، آپ سمجھیے ایک تہ جو ہے گاڑیوں کے اوپر ہوتی ہے، وہ گرمی جو ہے کہیں جاتی نہیں ہے، وہ اسی شہر میں رہتی ہے، اسی علاقے میں رہتی ہے، اور اس کی وجہ سے آپ کیا کرتے ہیں، خود بخود آپ اپنے اگر اے سی آن ہے تو ٹیمپریچر اس کا کم کرنا شروع کر دیتے ہیں تاکہ زیادہ سے زیادہ آپ کو خنکی محسوس ہو، اور یہ خود اے سی باعث بنتے ہیں کہ مزید گرمی بڑھ جائے اس شہر میں۔ بعض علاقے کے ہم لوگوں کے شہر ہیں جنوب ایران میں واقع ہیں، وہ ممالک جہاں پر بہت ہی بہرحال اقتصادی اور بڑے شہر ہیں، ہر گاڑی میں ایئر کنڈیشنر ہے، ہر بلڈنگ میں ایئر کنڈیشنر ہے اور بہترین بظاہر انتظام ہے۔ کہا جاتا ہے کہ 4 ڈگری سینٹی گریڈ ٹیمپریچر بڑھا ہے پچھلے 20 سال میں وہاں پر۔ آپ حساب لگائیے کہ اگر آپ اپنی الیکٹریکل گاڑی اگر استعمال کریں تو ادھر آپ کا یعنی دھواں کم ہوگا اور گرمی کم ہوگی، اور پھر آپ جو ہے اے سی کا کم استعمال کریں گے، اور جو چیز اس میں کہا گیا ہے 11,000 تقریباً 780 ٹن CO2 ہوا میں داخل نہیں ہوگا، یعنی ایک بہت ہی صحت مند زندگی کی طرف ہم لوگ جا سکتے ہیں۔ چلتے ہیں ایک بریک لیتے ہیں، اس کے بعد آپ کی خدمت میں حاضر ہوں گے۔ ڈاکٹر صاحب کی میں بات کی تکمیل بھی کرنا چاہتا ہوں، بعض لوگ سیٹ بیلٹ لگاتے ہیں لیکن ایک بہت ہی بھیانک کام کرتے ہیں، وہ یہ ہے کہ ایک کلپ کے ذریعے یا ایک سکے کے ذریعے اسے بلاک کر دیتے ہیں، وہ جو اوپر جہاں پہ سیٹ بیلٹ آپ کی کھینچتی ہے، اور بظاہر یہ ہے کہ پولیس سے تو بچ گئے، جرمانے سے بچ گئے، لیکن خدا نخواستہ اگر کوئی حادثہ پیش آ جائے جان بچنے کا امکان بہت ہی کم رہے گا۔ چلتے ہیں ابھی اپنے رباب بہن کے پاس۔
بہت شکریہ حسن بھائی، بہت شکریہ، اتنی بہترین معلومات ہماری ناظرین کے لیے آپ نے فراہم کی، بہت شکریہ آپ کا۔ ڈاکٹر صاحب ہم چلتے ہیں اس طرف کے، جب ٹریفک حادثے کا یا ایکسیڈنٹ کا جو ہے نام آتا ہے، ساتھ ہی ساتھ ایک اور نام ہمارے ذہن میں آتا ہے، اسپیڈ، رفتار ہماری، تو اس کا کیا اثر ہے، کس حد تک یہ جو ہے ٹریفک حادثات کے لیے یعنی میں بول سکتی ہوں پیش آ سکتی ہیں ہمارے اسپیڈ کی وجہ سے؟
اس میں ٹریفک حادثات میں جو سب سے بڑا ہم کہہ سکتے ہیں وجوہات بنتی ہے وہ رفتار کی ہے۔
ٹھیک ہے،
رفتار کا سب سے ایک یہ جو میں اپنے لیے استعمال کرتا ہوں کہ ہم جب بھی کسی میں گھر سے نکلتا ہوں اور سڑک پہ آتا ہوں اور اس پہ ہم نشان دیکھتے ہیں کہ مثلا اس پہ 40 لکھی ہوئی، اس پہ 30 لکھی ہوئی ہے، اس ایک سڑک پہ 50 لکھا ہوا ہے، جو ایک گول سے دائرے میں ہوتا ہے، تو اس کو ناظرین کے لیے، خاص طور پر نوجوانوں کے لیے، میں اپنے بھائیوں کے لیے جو میسیج ہے وہ یہ کہ یہ کوئی ٹارگیٹ نہیں ہے ہمارے لیے کہ ہم نکلے اور ہمیں 50 پہ پہنچ جانا ہے فوراً سے، وہ ایک لمٹ ہے کہ ہمیں اس سے آگے نہیں بڑھنا، ہمیں جو اپنی گاڑی کی رفتار رکھنی ہے وہ ہمیں سڑک کی کنڈیشن پہ رکھنی ہے۔ اگر بارش ہے تو ہمیں 50 پہ بالکل نہیں جانا، ہمیں اور نیچے آنا ہے۔ اگر تو بہت رش ہے، اگر کوئی ایسا ٹائمنگ کہ اسکول کی چھٹیاں ہوئی ہیں، بچے نکلیں گے، تو اس کا ہمیں سب چیزوں کا خیال رکھنا ہے۔ تو ایک تو رفتار کی جو یہ بات ہے کہ अब आइए अब हमें समझना है कि हम अगर तेज़ रफ्तारी से चल रहे हैं तो किस तरह से हादसात हो सकते हैं और हमें क्या क्या नुकसान हो सकता है। अगर तो हम इसको इस तरह से देखें कि अगर हमारे पास 50 की लिमिट है और हम 50 की रफ्तार से जा रहे हैं 50 किलोमीटर फी घंटे से, और अगर कोई हादसा होता है तो इसको मैं नाज़रीन को इस तरह से समझाना चाहूँगा कि आप ऐसे समझ लें कि आप तीसरी मंजिल पर खड़े हैं गाड़ी समेत, और आप गाड़ी आपने ऑन की और आपने नीचे छलांग लगा दी, तो आप आपके सोचें क्या हो सकता है आपकी गाड़ी के साथ और आपके साथ, और जो आपके साथ में अगर आपके दोस्त अब आप बैठे हुए हैं, अगर तो आप स्पीड बढ़ा दें और 100 की स्पीड से आप चला रहे हैं, उसके बाद क्या होगा? तो अब ये जो मंजिल है वो आप 12वीं मंजिल पे आप पहुंच गए और वहां से आपने छलांग लगा दी गाड़ी के समेत, तो ये आप देखें कि इस तरह से नुकसान हो सकता है, किस नौयत का नुकसान हो सकता है। इसमें जब से रफ्तार की हम जैसे बात करते हैं तो इसमें एक बात इस बात भी ख्याल रखना चाहिए कि मौसमी हालात हैं, जैसे बारिश का मौसम है, धुंध है, बर्फबारी है, तो उस हिसाब से भी आपको रफ्तार अपनी बहुत एडजस्ट करनी पड़ेगी।
आपको ये देखना चाहिए कि आप हाईवे पे ड्राइव कर रहे हैं या आप किसी गली कूचे से जो है वो जा रहे हैं, क्योंकि
इस तरह से हमें देखना चाहिए कि आया शहर में गाड़ी चल रही है, गांव में गाड़ी चल रही है। गांव में मसलन 30 से 20 किलोमीटर फी घंटे की रफ्तार से चलाना चाहिए, शहर की जो अंदरूनी सड़क होती है उस पर 30-40 से 50 के दरमियान होना चाहिए। अगर हाईवे पे आते हैं तो वहाँ पे तो बहुत सारे निशानात लगे हुए होते हैं, अमूमन जो नहीं होते निशानात वो शहरों के अंदर वाली छोटी सड़कों पे नहीं होते,
तो
बिल्कुल खुद ख्याल रखना चाहिए और देखना चाहिए कि मसलन हुकूमत ने क्या निशान लगाया हुआ है, और अगर हुकूमत ने नहीं लगाया हुआ तो खुद आप जाके जो किताबी मिलते हैं जब हम लाइसेंस लेने जाते हैं तो उसमें बहुत सारी किताबों में बहुत सारी मालूमात हुई भी होती है, तो उसका इस्तेमाल बहुत ज़रूरी है उस किताब का।
डॉक्टर साहब, एक सवाल जो मेरे जहन में भी आया वो ये है, पैदल चलने वाले जो हमारे अफराद होते हैं अक्सर देखा गया है सर के ऊपर पुल होता है लेकिन वो फिर भी रोड से क्रॉस करके जो फुटपाथ है उससे छलांग लगा के इस तरफ जाते हैं, और इस वजह से बहुत से ट्रैफिक हादसा या ज़ेब्रा क्रॉसिंग का जो है वो इस्तेमाल ना करना।
बिल्कुल, जहाँ तक हम ट्रैफिक हादसा की हम बात कर रहे होते हैं तो उसमें सिर्फ जिम्मेदारी ये उन लोगों पर नहीं है जो गाड़ी और मोटर बाइक चला रहे हैं, जिम्मेदारी सब उन पैदल चलने वालों पे भी लागू होती है जो कि सड़क पे चल रहे हैं, जो फुटपाथ पे चल रहे हैं, या जिनको एक सड़क से दूसरी सड़क पे पहुंचना है। तो इसमें हुकूमत ने ज़ेब्रा क्रॉसिंग लगाई भी होती हैं, पुल लगाए हुए होते हैं जो ख़ास तौर पे पैदल चलने वालों के लिए होते हैं। उसको देखने में तो बहुत दुश्वारी होती है कि एक मंजिला पुल है, ऊपर चढ़ें फिर नीचे उतरें, बिल्कुल तो ये एक मुश्किल तो लगता है, लेकिन ये मुश्किल ना सिर्फ अपनी आपको जान बचाएगा बल्कि जो ड्राइवर हजरात हैं और उनके साथ जो फैमिलीज बैठी हुई हैं उनकी भी जान को बचा सकता है।
सही, ठीक है। डॉक्टर साहब, कोई खास नुक्ता हमारे नाज़रीन के लिए आप यहाँ कहना चाहेंगे, क्योंकि एक बहुत अहम मौजूद है आजकल, जिस तरह मैंने कहा हमारे नौजवान खासतौर पर जो प्रोग्राम देख रहे हैं ट्रैफिक हादसा का जो रुझान बढ़ गया, कोई नुक्ता इनके लिए आप यहाँ पर कहना चाहें?
नौजवानों के लिए खास तौर पर यही है कि वो जब भी गाड़ी लेके सड़क पर आएँ, बाइक लेके सड़क पर आएँ, तो वो जो टीवी में जो देखते हैं, जो फिल्मों में जो देखते हैं, जो ड्रामों में देखते हैं, वो उससे बाहर आ जाएँ।
बिल्कुल,
क्योंकि हम यही देख रहे
हैं
वो ख्याली दुनिया है, एक वो हकीकत में बहुत कम ऐसा होता है कि ऐसी हकीकत होती हैं। अगर तो आपको उसी तरह से हकीकत बनाना ही है, शौक़ है, तो कोई जुर्म नहीं है, आप जाएं उसके लिए। ख़ास तौर पे आपका रेसिंग कार्स के लिए ट्रैक्स बने हुए होते हैं, आप बिल्कुल जाके प्रैक्टिस करें, ये एक शौक़ है, अच्छा शौक़ है, आप उस पर कर सकते हैं। लेकिन सड़क पर जिस पर आप अपना शौक़ पूरा करने जाएंगे तो आपके इस शौक़ के पूरे करने में आपको तो नुकसान होगा ही होगा लाजमी, लेकिन दूसरों की जिंदगी भी नुकसान
खतरे में पड़ सकती है। बहुत शुक्रिया डॉक्टर उवैसा साहब, आप यहाँ तशरीफ लाए और बहुत ही बेहतरीन तरीके से हमारे नाज़रीन के लिए आपने ट्रैफिक हादसा और इनसे बचाव के मौजू के बारे में वजाहत की। मैं एक बार फिर आपका शुक्रिया अदा करती हूँ तशरीफ, बहुत शुक्रिया जी हसन।
मैं भी शुक्रिया अदा करता हूँ डॉक्टर साहब का, बहुत अहम मालूमात फराहम की, और इंशाल्लाह कि हम लोग ट्रैफिक के कवानीन जो होते हैं उस पर अमल करके अपनी ज़िंदगियों को बेहतर बनाने की कोशिश करें। इंशाल्लाह मौत और इन सब तक तो कोई ना पहुंचे, लेकिन इन्हीं छोटे हादसात से भी हम लोग दूर हो सकते हैं कवानीन पर अमल करके। चलते हैं एक ब्रेक लेते हैं, उसके बाद आपकी खिदमत में हाजिर होंगे।
Thank you.
एक बार डॉक्टर साहब ने कही कि जब बारिश हो रही हो या जब सड़क भीगी हो तब तेज़ नहीं चलाना चाहिए। बाज़ लोग कहते हैं भाई उस वक्त तो गाड़ी ज़्यादा तेज़ी से जाती है, लेकिन एक बहरहाल साइंटिफिक चीज़ है वो ये है कि जब गाड़ी तेज़ जा रही होती है, खुसन जब बारिश हो रही होती है या ज़मीन भीगी होती है, तो गाड़ी फिर ज़मीन के ऊपर नहीं जा रही होती है, उसके टायर ज़मीन पर नहीं होते हैं, बल्कि एक पानी के एक तह पे चल रहे होते हैं, इसे हाइड्रोप्लेनिंग कहते हैं और बहुत ही ख़तरनाक है। अगर आपको कभी यानी ट्राई तो कभी भी मत करिएगा, लेकिन बहरहाल क्यों बाज़ लोगों के साथ हो सकता है पेश आ जाए, वो ये है कि जब आप ब्रेक मारेंगे उस सूरत में तो गाड़ी आपके कंट्रोल से मुकम्मल तौर पर निकल जाएगी। एक और चीज़ भी बस मैं कहना चाह रहा हूँ वो ये है कि बहरहाल मैं भी शुरू में जब ड्राइविंग मैंने शुरू की थी तो मैं तेज़ चलाता था और जैसे रैश ड्राइविंग कहते हैं, लेकिन यहाँ पे एक पुलिस के बहुत ही सीनियर अफसर हैं, उनकी बात मुझे बहुत ही ज़्यादा यानी मुतासर मैं उससे हुआ और फिर उसके बाद मैंने यानी वाकई एहतियात से ड्राइविंग करना और तमाम कवानीन की जहाँ तक मुमकिन था पाबंदी करना मैंने शुरू कर दी। और वो ये थी बात ये थी कि नौजवानों को नहीं मालूम होता कि जब वो तेज़ चला रहे होते हैं वो मौत से कितने करीब हो जाते हैं। अगर ये सिर्फ ये चीज़ जहन में आप लोग ले आए तो आप लोग खुद ब खुद जो है स्पीड कम कर देंगे अपनी। मैं ये बहरहाल आप ही के उम्र का हूँ और तेज़ चलाने का शौक़ भी होता है, लेकिन यहाँ पर जिम्मेदारी हो जाती है बाज़ उन इदारों की ताकि ऐसे यानी प्लेटफॉर्म ऐसा फराहम करें ताकि वो जिनको तेज़ चलानी है गाड़ी मोटरसाइकिल तेज़ चलानी है, बहुत ही फुल फ्लैज यानी जैसे कहा जाता है मुकम्मल आम तरीके से पुरम तरीके से जाके ये काम कर सके।
रैली ट्रैक्स हैं यहाँ पे मुख्तलिफ बाइक्स वगैरह के लिए मुख्तलिफ ट्रैक्स होती हैं, आप चला सकते हैं। जी हसन भाई अपने मेहमानों के बारे में, कल के मेहमानों के बारे में नाज़रीन को हम बताते हैं। इंशाल्लाह हमारे साथ डॉक्टर असदुल्लाह अरसलान साहब मौजूद होंगे और कल उनका मौजू रहेगा एडी का दर्द
और डॉक्टर यासिर अंदरावी से इंशाल्लाह हम लोग गुफ्तगू करेंगे। अमेरिका में तशरीफ रखते हैं और वर्जिश की अहमियत से उनसे हम लोग गुफ्तगू करेंगे।
तो फिर कल का प्रोग्राम हमारा बिल्कुल मिस मत कीजिएगा। व्हाट्सएप वाइबर और facebook.com/SUT Morning Show पर भी हमें याद रखिएगा, कोई भी सवाल इन मौजू के मुतालिक आपके पास हो तो हमें ज़रूर बताइएगा।
तो कल तक के लिए इजाज़त लें अपने नाज़रीन से।
जी हाँ,
तो कल तक के लिए हमें इजाज़त दीजिए।
खुदा हाफिज़।